وما أرسلناك إلا رحمة للعالمين قل إنما يوحى إلي أنما إلهكم إله واحد فهل أنتم مسلمون.
السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، رب زدني علما، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. الحمد لله وحده والصلاة والسلام على من لا نبي بعده. الحمد لله، ہم نے پچھلے سیشن میں یہ پڑھا تھا کہ سیرت کیا ہے، اس کی وضاحت یعنی ڈیفینیشن، اور سیرت کی ضرورت، اہمیت اور اس کے فوائد کو جانا تھا. انشاءاللہ تعالی آج ہم عرب کی قوموں اور ادیان و مذاہب یعنی عرب کے ریلیجنز اینڈ ٹرائبس کے بارے میں جانیں گے، اور اس کے بعد آخر میں ہم اپنے عمل کے لیے نقطے نکالیں گے، یعنی ہم یہ دیکھیں گے کہ اس میں سے کون سے بہت ہی ضروری پوائنٹس پک کر کے ان کو ہماری زندگی میں انفیوز اینڈ امپلیمنٹ کس طرح کریں بإذن اللہ تعالی. عرب کی تاریخ جاننے سے پہلے ہمیں اس کی قدیم تاریخ کے ماخذ یعنی اس کے سورس کے بارے میں جاننا ضروری ہے کہ اس تاریخ کا ذریعہ یا اس کا سورس کیا ہے، یعنی ہمیں اس تاریخ کے بارے میں کس طرح پتہ چلتا ہے. عرب کی ہسٹری کا پہلا سورس جو ہے وہ ہے زمانہ جہالت کی بعض کتابیں جو سلاطین ہیرا کی کتب خانے یعنی عراق کے شہر ہیرا کے سلطانوں کی لائبریری میں محفوظ تھی، جو ابن ہشام کے ہاتھ آئیں. اس تاریخ کا دوسرا ذریعہ، دوسرا سورس جو ہے وہ ہے زبانی روایتیں یعنی اورل نریشنز، جو عربس میں قدیم زمانے سے چلتی آ رہی تھی، کیونکہ عربس کا حافظہ نہایت قوی تھا، کافی اسٹرانگ تھا. یہاں تک کہ آج اشعار جاہلیت کا جو وسیع ذخیرہ موجود ہے، اسلام کے زمانے تک زبانی ہی نریٹ ہوتا چلا آتا رہا. اس بنا پر عرب کی قدیم تاریخ کا کافی سرمایہ محفوظ تھا. عرب کی قومیں جو مٹ چکی تھیں، جیسے کہ عاد، ثمود، قوم لوط، اصحاب الایکہ وغیرہ، ان کے متعلق بھی اس قدر تاریخی روایات محفوظ تھیں کہ عرب کا بچہ بچہ انہیں جانتا تھا. ان کے ذریعے ہسٹورینز نے، مورخین اسلام نے عرب کی قدیم تاریخ پر کئی کتابیں لکھیں. ان دو کے علاوہ تیسرا سورس جو ہے وہ زمانہ جہالت کے اشعار ہیں. ان اشعار میں اکثر سلاطین سلطان کی جمع ہے، قوموں یعنی ریلیجنز اور امارات عرب کا ذکر ملتا ہے. عرب کی قدیم تاریخ کا ایک اہم سورس یوروپ کے قدیم تصانیف ہیں یعنی اولڈ یوروپین لٹریچر. اس کے علاوہ ایک اور اہم سورس جو ہے وہ عرب کی قدیم اور ویران شدہ عمارتوں کے کتبات یعنی انسکرپشنز جو خادمین اسلام نے دریافت کیے. لہٰذا ان پانچ سورسز کے ذریعے عرب کی قدیم تاریخ ہم تک پہنچتی ہے. اچھا، تو اب ہم عرب کے اقوام و قبائل یعنی ریلیجنز اینڈ ٹرائبس کے بارے میں جانیں گے انشاءاللہ. مورخین عرب یعنی کہ عرب کے ہسٹورینز نے عرب کے اقوام و قبائل کے کو تین حصوں میں ڈیوائڈ کیا ہے. ان میں پہلے عرب بائدہ ہیں، یعنی عرب کی وہ پرانی اور قدیم ترین قومیں جو اسلام سے بہت پہلے فنا ہو چکے تھے، یعنی مٹ چکے تھے، تباہ ہو چکے تھے۔ وہ قومیں عرب بائدہ کہلاتی ہیں، جیسے عاد، ثمود، قوم لوط اور قوم شعیب وغیرہ۔ ان قوموں میں دوسری قسم ہے عرب عاربہ۔ عرب عاربہ یعنی وہ عرب جو یعرب بن یشجب بن قحطان کی نسل سے ہیں، انہیں قحطانی عرب کہا جاتا ہے۔ عرب بائدہ کے بعد بنو قحطان عرب کے اصل باشندے بنے، لیکن ان کا اصل مسکن ملک یمن تھا۔ اور تیسرے ہیں عرب مستعربہ یعنی بنو اسماعیل، حضرت اسماعیل علیہ السلام کی اولاد جو حجاز میں آباد تھی، انہیں عدنانی عرب کہا جاتا ہے۔ ظہور اسلام کے وقت عرب عاربہ یعنی بنو قحطان اور عرب مستعربہ یعنی بنو اسماعیل عرب کے اصلی باشندے تھے، اور ان کے علاوہ چند یہودی قبیلے بھی مدینے میں آباد تھے۔ یہودیوں کے تین قبیلے مدینے میں آ بسے تھے، جو بنو قینقاع، بنو نذیر اور بنو خریظہ تھے۔ بنو قحطان کی تین بڑی شاخیں تھیں، خداء، کہلان اور ازد، اور ان تین شاخوں میں سے ہر ایک شاخ کے بھی کئی کئی قبیلے تھے، جیسے بنو کلب، بنو تنوخ، بنو جرم، بنو اسلم، بنو اسد، غسان، اوس، خزرج وغیرہ۔ یہ تھی وہ قومیں اور قبیلے جو عرب کی سرزمین پر اسلام کے ظہور کے وقت موجود تھیں۔ یعنی ہم نے کیا پڑھا، چلیں ایک مرتبہ ہم اس کا کوئک ریکیپ لے لیتے ہیں۔ ہسٹورینس عرب کی قوموں اور قبیلوں کے کو تین گروپس میں ڈیوائڈ کرتے ہیں۔ ان میں پہلے ہیں عرب بائدہ۔ عرب بائدہ کی کوئی قوم اب زمین پر باقی نہیں ہے، کیونکہ وہ سارے کے سارے تباہ ہو چکے ہیں، مٹ چکے ہیں، جن کا ذکر ہمیں قرآن میں کئی جگہ ملتا ہے۔ ہمیں یہ بھی پتہ چلتا ہے کہ یہ قومیں کس طرح تباہ ہوئیں۔ قرآن حکیم ہمیں بتاتا ہے کہ ان کے کفر اور نافرمانی کی وجہ سے اللہ تعالیٰ نے ان پر مختلف قسم کے عذاب بھیجے اور ان کا نام و نشان صفحہ ہستی سے مٹا کر رکھ دیا۔ لہٰذا عرب بائدہ میں سے اب کوئی باقی نہیں ہے۔ عرب کی قوموں میں دوسرا گروپ ہے عرب عاربہ کا، انہیں قحطانی عرب کہا جاتا ہے۔ اور قحطانی عرب اصل میں یمن کے رہنے والے تھے، اور پھر ان قحطانی عرب کے تین بڑی شاخیں تھیں، خداء، کہلان اور ازد۔ اور پھر ان تین شاخوں میں سے ہر ایک شاخ کے کئی قبیلے تھے، جیسے بنو کل، بنو اسلم، بنو جرم، بنو اسد، غسان، اوس، خزرج وغیرہ۔ عرب کی قوموں میں تیسرا اور فائنل گروپ جو تھا وہ عرب مستعربہ تھا۔ عرب مستعربہ حضرت اسماعیل علیہ السلام کی اولاد میں سے تھے، جو حجاز میں آباد تھے۔ انہیں عدنانی عرب کہا جاتا ہے، اور انہی کی نسل میں سے ہمارے پیارے نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہیں۔ یہ تھے عرب کے قومیں اور قبیلے۔ آگے ہم عرب کے مذاہب کے بارے میں جانیں گے انشاءاللہ تعالی۔ عرب میں اسلام سے پہلے مختلف مذاہب تھے، یعنی ڈفرینٹ ریلیجنس۔ ان مذاہب میں بعض لوگوں کا عقیدہ تھا کہ جو کچھ ہے زمانہ یا فطرت ہے، یعنی لا آف نیچر، قانون قدرت ہے بس، اور کچھ نہیں۔ ان لوگوں کا ماننا تھا کہ خدا وغیرہ کوئی چیز نہیں۔ وہ اس بات پر بالکل یقین نہ رکھتے تھے کہ اللہ تعالیٰ نے ہمیں پیدا کیا ہے اور وہی ہمیں مارتا ہے، بلکہ وہ کہتے تھے کہ یہ زمانہ یا نیچر ہے جو ہمیں پیدا کرتا ہے اور مارتا ہے، لہٰذا کوئی خالق نہیں۔ عرب کی اس ہی طرح کے لوگوں کی نسبت قرآن مجید میں آتا ہے، سورہ جاسیہ میں، وَقَالُوا مَا هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا نَمُوتُ وَنَحْيَا وَمَا يُهْلِكْنَا إِلَّا الدَّهْرُ۔ اور وہ لوگ کہتے ہیں کہ جو کچھ ہے یہی ہماری دنیا کی زندگی ہے، हम मरते हैं और जीते हैं, और हमको मारता है तो ज़माना मारता है। और इनमें से बाज़ लोग ऐसे थे जो खुदा के खाइल थे, यानी खुदा को मानते थे लेकिन ख़यामत और जज़ा व सज़ा के मुनकर थे, यानी दोबारा पैदा किए जाने और बदले के दिन से साफ साफ इनकार करते थे। इन्हीं को खिताब करके कुरान मजीद में अल्लाह रब्बुल इज़्ज़त फरमाता है सूरह यासीन में, قُلْ يُحْيِيَ الَّذِي أَنْشَأَهَا أَوَّلَ مَرَّةٍ, कह दो हड्डियों को वही दोबारा ज़िंदा करेगा जिसने पहली दफ़ा पैदा किया। और इन लोगों में से बाज़ लोग तो खुदा और जज़ा व सज़ा के भी खाइल थे, मानते थे लेकिन नबूवत के मुनकर थे, नबूवत से उनको इनकार था। उनका ज़िक्र सूरह फुरक़ान में आता है, وَقَالُوا مَا لِهَذَا الرَّسُولِ يَأْكُلُ الطَّعَامُ وَيَمْشِي فِي الْأَسْوَاقِ, वो कहते हैं कि यह कैसा रसूल है कि खाता पीता है और बाज़ारों में चलता फिरता है। और सूरह बनी इसराइल में आता है कि वो कहते थे कि अल्लाह ने आदमी पैगंबर बनाकर भेजा है। उनका ख़्याल था कि अगर कोई पैगंबर हो सकता है तो इसको फ़रिश्ता होना चाहिए जो इंसानी हाजात से दूर हो। इन तीन तरह के लोगों के अलावा अरब में उमूमन अक्सर लोग बुत परस्त थे। उन लोगों का अकीदा ऐसा था कि वह बुतों को खुदा नहीं समझते थे, बल्कि वो ये कहते थे कि वह बुत जिनको वह पूज रहे हैं खुदा तक पहुंचने के वसीले हैं। जैसा कि सूरह ज़ुमर में आता है, आयत का मफहूम है, हम इन बुतों को सिर्फ़ इसलिए पूजते हैं कि हमको खुदा से करीब कर दें। कबीला हमीर जो यमन के थे आफ्ताब की यानी सूरज की पूजा करते थे। कबीला कनाना चांद को पूजते थे। और इसी तरह अलग अलग कबीलों के अलग अलग सैारे यानी प्लैनेट्स थे जिनको वो पूजते थे, जैसे अतारिद यानी प्लैनेट मर्क्यूरी, मुश्तरी यानी जुपिटर वगैरह। कबीले बनू सकीफ बुत लात को पूजते थे जो ताइफ में नसब था। कुरैश और कनाना उज़्ज़ा की पूजा करते थे जो मक्के मौज़मा में नसब था। औस, खजरज और गस्सान मनात की परस्तिश करते थे जो मदीने मुनव्वरा में नसब किया गया था। इसी तरह हर एक कबीले ने अपना एक बुत बनाकर अपने अपने इलाक़ों में नसब कर लिया था। वद, सवा, यगूस, यऊख वगैरह इनके बुत थे। इनमें सबसे बड़ा बुत हबल था जो काबे की छत पर नसब किया गया था। कुरैश लड़ाइयों और जंगों में इस ही बुत को पुकारा करते थे। कहा जाता है कि अरब में बुत परस्ती की आम इशाअत की वजह यह हुई कि कबाइल अरब जो आसपास के इलाक़ों से हज को आते थे, वो अपने मुल्क हज के बाद वापस जाते हुए हरम के पत्थरों को उठा ले जाते थे और उनको ठीक काबे की बुतों की तरह तराश कर उनकी इबादत किया करते थे। अरब के लोग तकरीबन सब के सब बुत परस्त थे, लेकिन इसके साथ ये एतिकाद उनके दिल से कभी नहीं गया कि असली खुदाए बरतर और तमाम आलम का खालिक अल्लाह है। कुरान हकीम में इन्हीं के बारे में अल्लाह ताला फरमाता है, सूरह अनकबूत में आता है, आयत का मफहूम है, और अगर इन लोगों से काफिरों से पूछो कि आसमान और ज़मीन को किसने पैदा किया और चांद और सूरज को किसने ताबेदार बना रखा है, तो बोल उठेंगे कि अल्लाह, फिर किधर बहके जा रहे हैं। फिर जब ये कश्ती में सवार होते हैं तो अल्लाह ही को खुलूस के साथ पुकारते हैं। फिर जब अल्लाह उनको नजात देकर खश्की की तरफ पहुंचा देता है तो शिर्क करने लगते हैं। यानी मुशरिकीन अरब बेशक बुतों को पूछते, लेकिन जब वो किसी मुसीबत में होते तो वो अल्लाह ताला ही को पुकारते थे, क्योंकि وہ جانتے تھے کہ مصیبت اور پریشانیوں سے بچانے والا صرف اور صرف اللہ تعالیٰ ہی ہے۔ وہ بتوں کو اس لیے پوچھتے تھے کیونکہ ان کا ماننا تھا کہ وہ ان کو اللہ تعالیٰ سے قریب کرتے ہیں۔ بتوں کی پرستش کے علاوہ یہ لوگ بتوں کے پاس مجاور بن کر بیٹھتے تھے، انہیں زور زور سے پکارتے اور اپنے حاجات و مشکلات کو دور کرنے کے لیے ان سے فریاد اور التجائیں کرتے۔ وہ سمجھتے تھے کہ وہ اللہ سے ان کی سفارش کر کے ان کی مرادوں کو پوری کرا دیں گے، اور پھر وہ ان بتوں کا حج و طواف کرتے اور انہیں سجدہ بھی کرتے تھے، ان بتوں کے لیے نذرانے اور قربانیاں پیش کرتے۔ کبھی وہ ان بتوں کے آستانوں پر جانور ذبح کرتے، یا پھر وہ کسی بھی اور جگہ بھی اگر ذبح کرتے تو ان بتوں کے نام پر ذبح کرتے تھے۔ اسی بنا پر قرآن مجید میں اللہ تعالیٰ ان دونوں طریقوں کا ذکر کرتے ہوئے اسے منع کیا ہے۔ مشرکین عرب کا بتوں سے قریب ہونے کا ایک طریقہ یہ بھی تھا کہ وہ اپنے کھیتوں کی پیداوار میں سے اور اپنے جانوروں میں سے ایک حصہ بتوں کے نام پر خاص کر دیتے تھے۔ انہی جانوروں میں بحیرہ، صائبہ، وسیلہ اور حامی تھے، ان کو وہ اپنے بتوں کے نام پر آزاد چھوڑ دیتے تھے۔ اس طرح کے جانوروں پر نہ وہ سواری کرتے تھے نہ اور نہ ان کے بال کاٹے جاتے تھے اور نہ ہی ان کا دودھ استعمال کیا جاتا۔ ان جانوروں کے بچے ہوتے تو ان کا کان چیر دیا جاتا اور پھر ان بچوں کو بھی آزاد چھوڑ دیا جاتا۔ اس کے علاوہ مشرکین عرب ازلام یعنی فال کے تیر بھی استعمال کرتے تھے۔ ازلام ظلم کی جمع ہے، اور ظلم اس تیر کو کہتے ہیں جس میں پر نہ لگے ہوں۔ اس طرح کے تیر وہ سفر اور نکاح جیسے کاموں کے لیے استعمال کرتے تھے۔ اگر فال کے تیر میں ہاں نکلتا تو وہ اپنا کام کر لیتے، اور اگر نہیں نکلتا تو سال بھر کے لیے ملتوی کر دیتے اور آئندہ سال پھر فال نکالی جاتی تھی۔ مشرکین عرب کاہنوں اور نجومیوں کی خبروں پر بھی ایمان رکھتے تھے، یعنی سوت سیئرز اور ایسٹرولوجرز پر ایمان رکھتے تھے۔ اس کے علاوہ مشرکین عرب میں بدشگونی کا بھی رواج تھا۔ یہ لوگ کسی چڑیا یا ہرن کے پاس جا کر اسے بھگاتے تھے، پھر اگر وہ دائیں جانب بھاگتا تو اسے اچھائی اور کامیابی کی علامت سمجھ کر اپنا وہ کام کر لیتے، اور اگر وہ بائیں جانب بھاگتا تو اسے نحوست کی علامت سمجھ کر اپنا کام کرنے سے باز رہتے۔ اسی طرح اگر کوئی چڑیا یا جانور راستہ کاٹ دیتا تو اسے بھی منحوس سمجھتے۔ بعض دنوں، مہینوں، جانوروں، گھروں اور عورتوں کو منحوس سمجھتے تھے، اور روح کے الو بن جانے کا عقیدہ رکھتے تھے۔ یعنی ان کا عقیدہ تھا کہ جب تک مقتول کا بدلہ نہ لیا جائے اس کو سکون نہیں ملتا، اور اس کی روح الو بن کر بیابانوں میں بھٹکتی رہتی ہے، اور جب اس کا بدلہ لے لیا جاتا ہے تو اسے راحت اور سکون حاصل ہو جاتا ہے۔ مشرکین عرب کے علاوہ عرب میں جو دوسرے مذاہب، دوسرے ریلیجنز موجود تھے وہ تھے نصرانیت، یہودیت اور مجوسیت، یعنی عیسائی، یہودی اور مجوسی بھی ان بت پرستوں کے علاوہ عرب کی سرزمین پر بسے ہوئے تھے۔ نصرانیت کو عرب میں اس قدر ترقی ہو چکی تھی کہ مکہ معظمہ میں نصارہ موجود تھے۔ مثلا ورقہ بن نوفل حضرت خدیجہ رضی اللہ عنہا کے چچازاد بھائی تھے، جو عبرانی زبان میں یعنی ہبریو میں انجیل لکھتے تھے۔ ان کے علاوہ اور بھی کئی لوگ تھے جنہوں نے ملک شام جا کر نصرانیت یعنی کرسچینٹی کی تعلیم پائی تھی۔ حمیر، بنو کنانہ، بنو حرس بن کعب، کندہ، یہ سب قبیلے یہودی تھے۔ مدینہ منورہ میں یہود نے اپنا پورا غلبہ پا لیا تھا، اپنا پاور جمع کر رکھا تھا۔ تورات کی تعلیم کے لیے انہوں نے کئی درسگاہیں قائم کر رکھی تھیں، جن کو وہ بیت المدارس کہتے تھے۔ قلعہ خیبر کی تمام آبادی یہودی تھی۔ امراؤ القیس کا مشہور شاعر سموئیل जिसकी वफादारी की मिसालें आज तक अरब में दी जाती हैं, वो यहूदी था। अहले किताब की रिवायतें मक्के में इस कदर मशहूर हो चुकी थी कि जब रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर कुरान शरीफ नाजिल होता था और इसमें बनी इसराइल के वाक़ियात बयान किए जाते थे, तो कुफ्फारे मक्का बदगुमानी करते थे कि कोई यहूदी या ईसाई आपको यह सब सिखाता है। सूरह नहल में आता है, वलकद नअलमु अन्नहुम यकूलूना इन्नमा युअल्लिमुहु बशर, और हम जानते हैं कि वो ये कहते हैं कि मोहम्मद को कोई आदमी सिखाता है। अरब के दिगर मज़ाहिब में मज़हब हनीफ़ी भी शामिल था। मज़हब हनीफ़ी यानी दीन इब्राहिमी, इब्राहिम अलैहिस्सलाम का दीन। अगरचे कि ये मज़हब शिर्क आलूद हो गया था, यहाँ तक कि खाने काबा में बुतों की परस्तिश होती थी, लेकिन ये बिल्कुल फना नहीं हुआ था। अरब में कहीं कहीं ऐसे लोग थे जो दीन इब्राहिमी पर कायम थे। ये लोग जो साहिब बसीरत थे, उनको ये मंज़र नहायत नफ़रत अंगेज़ मालूम होता था कि इंसान जो आखिल है, अक्ल रखने वाला है, वो ला याखिल, अक्ल ना रखने वाली चीज़ के सामने सर झुकाए। इब्ने इसहाक़ लिखते हैं कि एक दफ़ा किसी बुत के सालाना मेले में वरखा बिन नौफल, अब्दुल्ला बिन जहश, उस्मान बिन हवारिस और जैद बिन अम्र बिन नुफेल शरीक थे। उन लोगों के दिल में बार बार ये ख्याल आया कि यह क्या बेहुदापन है कि हम एक पत्थर के सामने सर झुकाते हैं जो ना सुनता है, ना देखता है, ना किसी का नुकसान कर सकता है, ना किसी को फ़ायदा पहुंचा सकता है। यह चारों कुरैश ख़ानदान से थे। जैद बिन अम्र बिन नुफेल दीन इब्राहिमी की तलाश में मुल्क शाम गए। वहाँ यहूदी और ईसाई उलमा से इन्हें कोई तसल्ली बख्श जवाब ना मिला, तो उन्होंने इस पर इक्तफा किया कि मैं इब्राहिम अलैहिस्सलाम का मज़हब कबूल करता हूँ। बुखारी में हज़रत अस्मा बिन्त अबू बकर की एक रिवायत है, मैंने जैद को इस हालत में देखा कि काबे से पीठ लगाए लोगों से कहते थे, ऐ अहले कुरैश, तुम में से कोई शख्स मेरे इब्राहिम अलैहिस्सलाम के दीन पर नहीं है। अरब में लड़कियों को ज़िंदा दफन कर देते थे। जैद ही वो पहले शख्स थे जिन्होंने इस रस्म की मुखालिफत की, और जब कोई शख्स ऐसा इरादा करता कि वो जाकर अपनी लड़की को ज़िंदा दफन कर दे, तो जैद जाकर उससे लड़की मांग लेते थे और उसकी परवरिश करते। इसी ज़माने के करीब उमैया बिन अबी सलत, जो ताइफ का मशहूर रईस और शायर था, उसने बुत परस्ती की मुखालिफत की। हाफिज़ इब्ने हजर लिखते हैं कि उमैया ने ज़माने जहालत में आसमानी किताबें पढ़ी थी और बुत परस्ती को छोड़कर दीन इब्राहिमी को कबूल कर लिया था। अगर हम उस वक्त के जाहिली मुआशरे की बात करें, तो उनमें जो इज्तिमाई सोशल, इख्तसादी यानि इकोनॉमिकल और अखलाकी एथिकल बुराइयाँ पाई जाती थीं, वो थीं बुतों पर आदमियों की कुर्बानी चढ़ाना, बाप की मनकुहा यानि सौतेली माँ बेटे को विरासत में मिलती थी, हकीकी बहनों से यानि सगी बहनों से एक साथ शादी जायज़ थी, अजवाज यानि बीवियों की कोई हद मुकर्रर नहीं थी, यानि एक शख्स जितनी चाहे बीवियाँ रख सकता था, जुआ शराब जिनाकारी का रिवाज आम था, बेहयाई की ये हालत के उनके शुअरा बदकारी पर खसीदे लिखते थे और आवाम में उनको पढ़ पढ़ कर सुनाते थे। लड़ाइयों में लोगों को जिंदा जला दिया जाता था, औरतों के पेट चाक कर दिए जाते, मासूम बच्चों को कत्ल कर दिया जाता, यह सब करना उनके यहाँ जायज़ था। ये था हमारे प्यारे नबी हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के आने से पहले का माहौल। ये हालत सिर्फ सरजमीन अरब की ही नहीं थी, बल्कि तमाम दुनिया में यही तारीकी छाई हुई थी। तो क्या ऐसी तारीक और जहालत से लतपत माहौल में एक आफ्ताब आलम ताप की ज़रूरत न थी? ये अल्लाह रब कायनात का सारी इंसानियत पर एहसान है, इसने अपने प्यारे बंदे और रसूल को हमारी रहनुमाई के लिए इस दुनिया में भेजा। अल्हम्दुलिल्लाह। ख़ानदान नबुवत यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ख़ानदान को जानने के लिए निहायत ही ज़रूरी है कि हम सिलसिले इस्माइली को जानें, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हज़रत इस्माइल अलैहि सलाम की औलाद में से हैं। हमने इस लेक्चर के शुरू में अरब की कौमों के बारे में पढ़ा। हमने पढ़ा था कि मुअर्रिखीन अरब के अख्वाम की को तीन हिस्सों में डिवाइड करते हैं, और इन में थे अरब बाइदा और अरब आरिबा, और फिर तीसरे थे अरब मुस्तआरिबा। अरब मुस्तआरिबा हज़रत इस्माइल अलैहिस्सलाम की नस्ल से हैं, जिन्हें अदनानी अरब भी कहा जाता है। अरब मुस्तआरिबा के जद्दे आला हज़रत इब्राहीम अलैहिस्सलाम हैं, जो इराक के शहर उर के रहने वाले थे। ये शहर कूफा के करीब दरियाए फुरात यानि रिवर यूफ्रेट्स के मगरबी साहिल वेस्ट बैंक पर वाक़ है। हम यहाँ हज़रत इब्राहीम अलैहिस्सलाम के वाक़े से सरसरी तौर पर इन ब्रीफ गुजरेंगे, ताकि हम यह मालूम करें कि हज़रत इब्राहीम अलैहिस्सलाम इराक से मक्का कैसे पहुँचे और उनकी औलाद हिजाज में कैसे आबाद हुई। वाक़िया यह है कि इमामुन्नास हज़रत इब्राहीम अलैहिस्सलाम को अल्लाह ताला ने बचपन ही से रुश्द व हिदायत, गाइडेंस और अक़्ल सलीम इंटेलेक्ट अता की थी, जिसकी वजह से उन्होंने कभी ये कबूल नहीं किया कि पत्थर के तराशे हुए बुत उनके खुदा हो सकते हैं। हालांकि आपकी पैदाइश एक बुत परस्त घराने में बल्कि बुत तराशों के घराने में हुई थी, जैसा कि सूरह अंबिया में अल्लाह ताला फरमाता है, वलक़द आतैना इब्राहीम रुश्दहु मिन क़ब्ल व कुन्ना बिही आलिमीन, और हमने इब्राहीम को पहले से हिदायत दी थी और हम उनके हाल से वाकिफ़ थे। लिहाजा हज़रत इब्राहीम अलैहिस्सलाम ने बचपन ही से कभी ये गवारा नहीं किया कि वह बुतों के आगे सर झुकाएं, बल्कि आपने कायनात में गौर व फ़िक्र करके ये पता लगा लिया कि इस कायनात की हर एक चीज़ क्रिएशन है और इसकी कोई भी चीज़ क्रिएटर नहीं हो सकती, और इन सब का क्रिएटर खालिक कोई और है। इस हकीकत को जान लेने के बाद इब्राहीम अलैहिस्सलाम ने अपने बाप आज़र और अपनी कौम को समझाने की बारहा कोशिश की कि अपने ही हाथों के बनाए हुए बुत हमारे इलाह क्यों कर हो सकते हैं, लेकिन उन्होंने आपकी हर एक दलील को रद्द कर दी। इब्राहीम अलैहिस्सलाम ने भी अपनी कौम के बुतों को मानने से इनकार कर दिया, और फिर आप में उनकी गैर मौजूदगी में उनके बुतों को तहस नहस कर दिया। इस जुर्म की सज़ा में वहाँ के बादशाह नमरूद ने आपको दहकती आग में फिकवा दिया, लेकिन अल्लाह रब्बुल आलमीन के हुक्म से वो आग आप पर ठंडी हो गई और आपके लिए सलामती बन गई। इसके बाद बहुक्म इलाही हज़रत इब्राहीम अलैहिस्सलाम अपनी बीवी सारा और अपने भतीजे हज़रत लूत अलैहिस्सलाम के साथ हिजरत करके फ़लस्तीन में आकर आबाद हो गए। एक मर्तबा आप मिस्र तशरीफ़ ले गए तो फिरऔन आपकी बीवी हज़रत सारा को देखकर बदनीयत हो गया, लेकिन अल्लाह ताला ने हज़रत सारा की दुआ के नतीजे में उनकी मदद की और फिरऔन पर ऐसी गिरफ्त की कि वो हाथ पैर हिला ना सका। फिरऔन इस हादिसे की नौइयत से समझ गया कि हज़रत सारा अल्लाह ताला की नहायत ख़ास और मुखर्रब बंदी हैं, और वो आपसे इस क़दर मुतासर हुआ कि अपनी बेटी हाजिरा को उनकी खिदमत में दे दिया। हज़रत सारा ने हज़रत हाजिरा को हज़रत इब्राहीम अलैहिस्सलाम की ज़ौजियत में दे दिया। इब्राहीम अलैहिस्सलाम हज़रत सारा और हाजिरा के साथ वापस फ़लस्तीन तशरीफ़ ले गए। अल्लाह ताला ने हज़रत इब्राहीम अलैहिस्सलाम को हज़रत हाजिरा से एक बेटा अता किया, जो हज़रत इस्माइल अलैहिस्सलाम थे। حضرت اسماعیل علیہ السلام کی ولادت کے بعد حضرت ابراہیم علیہ السلام بحکم الہی حضرت حاجرہ کو اور حضرت اسماعیل علیہ السلام کو لے کر حجاز تشریف لے گئے اور وہاں ایک وادی میں بیت اللہ کے قریب ٹھہرا دیا۔ اس وقت وہاں بیت اللہ نہ تھا۔ بعض سیرت نگار نے لکھا ہے کہ حضرت ابراہیم علیہ السلام کو ایسا کرنے کے لیے حضرت سارا نے اصرار کیا تھا، واللہ عالم۔ غرض، ابراہیم علیہ السلام ان دونوں کو وہاں چھوڑ کر واپس فلسطین لوٹ گئے۔ واپس لوٹتے ہوئے جب حضرت ابراہیم علیہ السلام نے حضرت حاجرہ سے یہ کہا کہ وہ اللہ تعالیٰ کے حکم سے ان دونوں کو وہاں چھوڑ رہے ہیں، تو وہ فوراً اس پر راضی ہو گئیں، فوراً اطاعت سے سر جھکا دیا، بغیر کسی گلے شکوے کے، بغیر کسی بحث و مباحثے کے۔ اکیلے وہ اپنے بچے کو لے کر وہاں اس وادی میں رہیں اور حضرت اسماعیل علیہ السلام کی پرورش کی، اور پھر اس کے بعد زمزم کے چشمے کا مشہور واقعہ پیش آیا۔ اس سے پہلے اس وادی میں پانی موجود نہ تھا۔ کچھ عرصے بعد یمن سے ایک قبیلہ وہاں آیا جسے تاریخ میں جرہم کہا جاتا ہے۔ یہ قبیلہ حضرت حاجرہ کی اجازت لے کر وہیں مکے میں ٹھہر گیا اور اس طرح یہ لوگ وہیں آباد ہو گئے۔ حضرت ابراہیم علیہ السلام اکثر ان دونوں کی خیریت دریافت کرنے کے لیے فلسطین سے مکہ آیا کرتے تھے۔ ایک دفعہ جب ابراہیم علیہ السلام ان دونوں سے ملنے گئے، جب حضرت اسماعیل علیہ السلام کی عمر تقریباً 10 یا 12 سال کی ہوگی، تو ابراہیم علیہ السلام نے خواب دیکھا کہ وہ اپنے بیٹے کو قربان کر رہے ہیں، اور یہ بات معلوم رہے کہ پیغمبروں کے خواب سچے ہوتے ہیں۔ دراصل اللہ تعالیٰ آپ کو آزما رہا تھا۔ ہر دفعہ جب بھی اللہ تعالیٰ نے آپ کو آزمایا، آپ اس کی آزمائش میں پورے اترے، کامیاب ہوئے۔ لہٰذا حضرت ابراہیم علیہ السلام نے اپنا وہ خواب اپنے بیٹے کو سنایا تو وہ فوراً تیار ہو گئے اور اطاعت اور فرما برداری سے ان کے آگے سر جھکا دیا اور کہا، یا ابتی افعل ما تؤمر، اے میرے ابا جان، جو حکم ہوا ہے اسے بجا لائیں۔ ساری انسانی تاریخ خاسر ہے، ناکام ہے ایسی کوئی دوسری مثال پیش کرنے سے۔ ساری تاریخ میں آپ کو ایسی قربانی، جانثاری، فداکاری، اطاعت اور فرما برداری، صبر و استقامت کی کوئی دوسری مثال نہیں ملتی۔ سبحان اللہ، عقل دنگ رہ جاتی ہے کہ حضرت ابراہیم علیہ السلام، حضرت اسماعیل علیہ السلام اور حضرت حاجرہ کی قربانیاں، فرما برداریاں اور صبر و استقامت دیکھ کر۔ اس لیے اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام، حضرت اسماعیل علیہ السلام اور حضرت حاجرہ کا نام رہتی دنیا تک کے لیے باقی رکھ دیا۔ اسلام کے تمام شعائر میں آپ کی اور آپ کے گھر والوں کی یاد اور تعظیم کو باقی رکھ دی۔ کوئی نماز مکمل نہیں ہو سکتی درود ابراہیمی کے بغیر۔ حج و عمرے کے تمام ارکان، سعی، بیت اللہ کی تعمیر ہو یا اس کا طواف، آب زمزم، مقام ابراہیم، ہر چیز میں آپ تینوں کی یاد باقی رکھ دی۔ سورہ بقرہ میں اللہ تعالیٰ فرماتا ہے کہ حضرت ابراہیم علیہ السلام اور آپ کے بیٹے حضرت اسماعیل علیہ السلام جیسے جیسے کعبے کی بنیادیں اور دیواریں اٹھا رہے تھے، تو وہ ساتھ ساتھ دعائیں بھی مانگے جا رہے تھے۔ ربنا وابعث فیہم رسولا منہم یتلو علیہم آیاتک ویعلموہم الکتاب والحکمۃ ویزکیہم، اے ہمارے رب، ہماری اولاد میں سے ایک رسول بھیج جو ان کے پاس تیری آیتیں پڑھیں، انہیں کتاب و حکمت سکھائے اور انہیں پاک کرے۔ حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام کی دعا اللہ تعالیٰ نے تقریباً 2500 سال بعد، یعنی 2500 ایئرز کے بعد، حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی صورت میں پوری کی۔ رسول اللہ صلی اللہ علیہ وسلم حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام کی دعا تھے۔ اور آپ ان دونوں کی اولاد میں سے تھے، کیونکہ حضرت اسماعیل علیہ السلام جب مکے میں آباد ہوئے تو مکے میں آباد بنو جرحم کے خاندان میں شادی کر لی۔ اللہ تعالیٰ نے حضرت اسماعیل علیہ السلام کو 12 بیٹے عطا کیے، ان 12 بیٹوں سے 12 قبیلے وجود میں آئے اور وہ سب مکے میں ہی بس گئے، اور پھر ان سے جو اولاد ہوئی وہ عرب مستعربہ کہلائی۔ اب عرب کا بڑا حصہ اسی خاندان سے ہے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم حضرت اسماعیل علیہ السلام کے دوسرے بیٹے خداد کی نسل میں سے ہیں۔ پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وسلم اور خود اسلام کی تمام تر تاریخ اسی آخری سلسلے سے وابستہ ہے، اور جو شریعت رسول اللہ صلی اللہ علیہ وسلم کو عنایت ہوئی وہ وہی ہے جو حضرت ابراہیم علیہ السلام کو عطا کی گئی تھی۔ سورہ حج میں اللہ تعالیٰ فرماتا ہے، ملت ابیکم ابراہیم ہو سماکم المسلمین من قبل وفی ھذا، اور تمہارے لیے تمہارے باپ ابراہیم کا دین پسند کیا اس سے پہلے، یعنی پہلی کتابوں میں تمہارا نام مسلمان رکھا تھا اور اس کتاب میں بھی۔ یہ آیت اس بات کی دلیل ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو جو شریعت عطا کی گئی تھی وہ وہی تھی جو حضرت ابراہیم علیہ السلام کو عطا کی گئی تھی۔ اس سے پچھلے کے لیکچر اور اس لیکچر سے اب ہم اپنے عمل کے لیے کچھ پوائنٹس ڈھونڈیں گے، اور انشاءاللہ تعالی ہم اس پر عمل کرنے کی کوشش کریں گے۔ ہم نے پچھلے لیکچر میں ہمارے رسول حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے بارے میں کیا پڑھا تھا؟ ہم نے یہ دیکھا کہ آپ دینوی اور دنیاوی دونوں اعتبار سے، بوتھ ریلیجیس اینڈ سیکولر لیولس پر، انتہائی کامیاب تھے، سپریملی سکسیسفل تھے۔ یہ تھے ہمارے نبی۔ آپ نے دین اور دنیا کے درمیان صحیح بیلنس، ایکوریٹ بیلنس قائم کیا۔ ایک طرف آپ اخلاق و کردار میں، عبادات میں، افعال و اقوال و اعمال میں اپنی مثال آپ تھے، تو دوسری اور قانون بنانے اور سیاست میں اور ملٹری لیڈرشپ وغیرہ میں انتہائی کامیاب تھے۔ تو اس میں میرے اور آپ سب کے لیے یہ چیک کرنے کی ضرورت ہے کہ کیا ہم جس نبی کو اپنا رول ماڈل مانتے ہیں، جس کو ہم فالو کرتے ہیں اور جس سے محبت کرنے کے اور محبت رکھنے کے دعوے کرتے ہیں، تو ہم ان دونوں فیلڈس میں کہاں ہیں؟ کیا ہم مسلمان دونوں فیلڈس میں یا پھر ان میں سے کسی ایک فیلڈ میں بھی کامیاب ہیں؟ افسوس، افسوس ہم پر، ہم امت محمدیہ آج نہ دینی اعتبار سے کامیاب ہیں اور نہ ہی دنیاوی اعتبار سے۔ ہم میں اپنے نبی کی کوئی صفت نہیں، کوئی کوالٹی نہیں، اور نہ ہم اپنے نبی کی کسی سنت کو اختیار کرتے ہیں، تو ہم کیوں کر کامیاب ہو سکتے ہیں؟ ہماری تاریخ گواہ ہے کہ مسلمانوں نے جب تک رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیمات پر عمل کیا اور آپ کو اپنا رول ماڈل بناتے ہوئے آپ کے اصولوں پر چلے اور دین کو مضبوطی سے تھامے رہے، تو وہ نہ صرف دنیا کے ہر میدان پر چھائے رہے بلکہ دنیا کی ایک تہائی، یعنی تقریباً 1/2 to 1/3 آف دا نون ورلڈ پر ان کی حکومت رہی۔ آج جو بھی علم ہمارے پاس ہے اس کے اصلی بانی، ریئل فاؤنڈر مسلمان ہیں۔ میتھمیٹکس، سائنس، میڈیسن، ایسٹرونومی، سرجری، آپٹکس، ایسٹرو فزکس، کیمسٹری، اناٹومی، فزیولوجی، آپ نام لو کسی برانچ آف سائنس کا، اس کے فاؤنڈرز مسلمان ہیں۔ ہاسپٹلس، یونیورسٹیز، آپریشن تھیٹرز، سرجری اور سرجری کے تمام ایکوپمنٹس، ایئر کرافٹس کا ارلی ماڈل سے لے کر کارپیٹس، شیمپو، वॉशरूम्स, कॉफ़ी और यहाँ तक के टूथब्रश मुसलमानों के डिस्कवरीज और इन्वेंशंस हैं। इतनी तरक्की मुसलमानों ने कैसे की, हैरत होती है ना। ये सब उन्होंने अपने दीन को थामे रहने की वजह से किया। उनके पास इल्म था, अल्लाह की किताब थी और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दी हुई तालीम और तरबियत थी। क्योंकि अल्लाह के रसूल ने फरमाया, हदीस का मफहूम है, मैं तुम्हारे दरमियान दो चीज़ें छोड़े जा रहा हूँ, मेरे बाद अगर तुम उसको थामे रहो कभी गुमराह ना होगे, एक अल्लाह की किताब और दूसरा मेरी सुन्नत। लेकिन आज हम मुसलमानों को न दीन की कदर है और ना हम दुनिया के किसी मामले में सही हैं। हमने ना इल्म की कदर की और ना वक्त की, और इल्म और वक्त ने हमारी कदर करना तो क्या हमें कहीं का ना छोड़ा। हमने अपने असलाफ की सदियों की मेहनत, इज्जत व वक़ार को चंद बरसों में खो दिया, जिसकी वजह से हम आसमान से मुंह के बल ज़मीन पर आ गिरे। गवा दी हमने जो असलाफ से मीरास पाई थी, सुरैया से ज़मीन पर आसमान ने हमको दे मारा। हमें ज़रूरत है दीन और दुनिया के दरमियान एक प्रॉपर बैलेंस कायम करने की, अपने दीन को थामने की, इल्म में आगे आने की, अपने भूले हुए तालीमात को अपनाने की। इसके अलावा आज के लेक्चर में हमारे अमल के लिए जो पॉइंट मिलता है वो है हज़रत इब्राहीम अलैहिस्सलाम, हज़रत इस्माईल अलैहिस्सलाम और हज़रत हाजिरा की इताअत, फरमा बरदारी, सब्र व इस्तकामत का। हज़रत इब्राहीम अलैहिस्सलाम को अल्लाह ताला ने जब कभी आज़माया, आप उसमें खरे उतरे। इब्राहीम अलैहिस्सलाम के सिफात, क्वालिटीज़ में अल्लाह ताला की मारिफत यानी अल्लाह ताला की पहचान, आपकी जहानत, इंटेलेक्ट, ज़ालिम और जाबिर बादशाहों के आगे तबलीग दीन का तरीक़ा, अल्लाह ताला के हुक्म के आगे अपनी हर अज़ीज़ चीज़ की क़ुरबानी, सख्त तरीन इम्तहान में सब्र व इस्तकामत यानी पेशेंस एंड एंड्योरेंस शामिल हैं। आपकी हर एक खूबी की एक दास्तान है और हम घंटों आपकी एक एक खूबी पर बात कर सकते हैं। आपकी ज़िंदगी में हमारे अमल के लिए गैर मामूली, एक्स्ट्रॉडिनरी अस्बाक मौजूद हैं। आपका किरदार मुसलमानों के लिए अनमोल नमूना है। इब्राहीम अलैहिस्सलाम की पूरी ज़िंदगी हमारे लिए एक नमूना है, एक एग्ज़ाम्पल है। कुरान हकीम में कई जगह पर आपकी तारीफ़ मिलती है और अल्लाह ताला ने आपको कई अलकाब टाइटल से नवाजा है, खलीलुल्लाह, अल्लाह का दोस्त, हलीम, बर्दाश्त करने वाला, अव्वाहुम मुनीब, नरम दिल वाले और रुजू करने वाले, सिद्दीक़ नबिया, बड़ी सच्चाई वाले। वाकई हज़रत इब्राहीम अलैहिस्सलाम की ज़ात हर लिहाज से मिसाल है और आपकी शख्सियत कामिल, मुकम्मल इंसान का नमूना है। इसीलिए अल्लामा इकबाल ने कहा था, आज भी हो जो बराहम का ईमा पैदा, आग कर सकती है अंदाज़े गुलिस्तां पैदा। हम मुसलमानों के मौजूदा तमाम मसाइल की असल वजह हमारा कमज़ोर और खोखला ईमान है, जिसकी वजह से हम दीन से दूर हो गए हैं। अगर हम अपने ईमान में मजबूती पैदा करना चाहते हैं तो हमें अपने रब को जानना होगा, उसको पहचानना होगा। हमें ज़रूरत है अपने खालिक की और पलटने की, और उससे तौबा व इस्तिग़फ़ार करने की, और उससे हिदायत मांगने की। इसके अलावा हज़रत इस्माईल अलैहिस्सलाम के किरदार से हमें सीखने के लिए जो चीज़ मिलती है वो ये है कि उनकी अपने वालिद से फरमा बरदारी और अपने वालिद का एहतराम। इस्माईल अलैहिस्सलाम जिस तरह अपने वालिद का एहतराम करते हैं और उनके ख्वाब का एहतराम करते हुए जिस तरह इताअत से फ़ौरन अपना सर झुका देते हैं, ये काबिल रश्क है। हमें यहाँ हज़रत इस्माईल अलैहिस्सलाम के बुलंद किरदार में हज़रत हाजिरा की परवरिश और तरबियत झलकती है। हज़रत हाजिरा ने एक अकेले एज अ सिंगल पेरेंट हज़रत इस्माईल अलैहिस्सलाम की बेहतरीन तरबियत की। इसके बावजूद आपने इस्माईल अलैहिस्सलाम को हर तरह के अखलाक और तहजीब से आरास्ता किया, वालिद का एहतराम और उनका फरमा बरदार बनाया। किसी तरह की नेगेटिविटी वालिद के ख़िलाफ़ उनके अंदर आने ना दी। उन्हें यह कहकर नहीं वरगलाया कि तुम्हारे वालिद हमें यहाँ इस बियाबान में बेयार और मददगार छोड़ चले हैं, हमारी खैरियत दरियाफ्त करने बरसों नहीं आए वगैरह वगैरह। हम में से हर एक को ज़रूरत है हज़रत हाजिरा से सबक लेने की और यह सीखने की कि हम अपने बच्चों की किस तरह परवरिश करें। हम हमारे पास दुनिया की हर नेमत होने के बावजूद कोई एक छोटी सी छोटी कमी भी बर्दाश्त नहीं कर सकते, तो आप सोचें हज़रत हाजिरा के पास क्या था जब आपको हज़रत इब्राहीम अलैहिस्सलाम उस वादी में छोड़ गए थे। थोड़ा पानी और चंद खजूरें, लेकिन हज़रत हाजिरा को अल्लाह रब्बे कायनात पर मुकम्मल भरोसा था कि उसके हुक्म से वो वहाँ लाई गई है तो अल्लाह ताला उनके लिए काफ़ी है। इसे कहते हैं तवक्कल। जब हर तरफ से उम्मीद के रास्ते बंद हो गए हों, कोई आसरा कोई सहारा नज़र नहीं आ रहा हो, हर तरफ गहरा अंधेरा हो, फिर भी बंदा अल्लाह ताला से नाउम्मीद ना होते हुए बस उसी की तरफ एक तरफा होकर अपनी तमाम उम्मीदें बांधे कि मेरा रब मेरे साथ है और वो मुझे हरगिज़ रुसवा नहीं करेगा, यह तवक्कल होता है। जब बंदों में ऐसा तवक्कल हो तो अल्लाह ताला की मदद ज़रूर आती है और मौजज़े भी होते हैं। उन हस्तियों के ऐसे ही ईमान, तवक्कल, इस्तकामत, सब्र और क़ुरबानियों की वजह से उनका और उनकी औलाद का नाम अल्लाह ताला ने रहती दुनिया तक के लिए बाकी रख दिया। एक और अहम नुक्ता आज के इस सबक में जो हमें मिलता है वो यह कि इससे हमें दुआ और उसकी अहमियत के बारे में पता चलता है। अक्सर लोग कहते हैं कि हम दुआएं तो करते हैं लेकिन हमारी दुआ कबूल नहीं होती। हमने यहाँ देखा कि हज़रत इब्राहीम अलैहिस्सलाम और इस्माईल अलैहिस्सलाम ने जो दुआएं मांगी थी वो 2500 साल बाद कबूल हुई और वो कबूल भी कितने बेहतरीन तरीक़े से हुई। सुभान अल्लाह। से हम सब को सबक मिलता है कि हम कभी दुआएं मांगना न छोड़ें, हर हाल में दुआ मांगते रहें और ख़ास कर अपने औलाद और अपनी नस्लों के लिए, उनके दीन में इस्तेकामत के लिए, उनकी बेहतरीन ज़िंदगी और शानदार आखिरत के लिए, उनके खातिमा बिलखैर के लिए। हमें चाहिए कि हम दुआएं मांगें। वो कब कबूल होंगी, कैसे कबूल होंगी, किस तरह कबूल होंगी, किस सूरत में कबूल होंगी, कबूल होंगी भी या नहीं, वो अपने रब पर, अपने मालिक पर छोड़ दें। क्योंकि हदीस में आता है, मसनद अहमद की हदीस है जिसका मफहूम है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब कोई मोमिन अल्लाह ताला को पुकारता है तो अल्लाह ताला उसको इन तीन में से एक चीज़ अता करता है। पहला ये है कि अल्लाह ताला अपने बंदे की दुआ फौरन कबूल कर लेता है और उसको उसकी मांगी हुई वो चीज़ दे देता है। दूसरा ये है कि उसकी दुआ को आखिरत के लिए ज़खीरा कर देता है, यानी उसको उस दुआ का बदला आखिरत में देता है। या फिर तीसरा यह कि उस दुआ के कबूल किए जाने के बदले उस पर आने वाली कोई मुसीबत टाल देता है। इस हदीस से हमें दुआ की अहमियत पता चलती है और पता चलता है कि दुआ करने वाला हर हाल में फ़ायदे में रहता है। इसके लिए ज़रूरी है कि हम को अल्लाह ताला की ज़ात पर मुकम्मल भरोसा हो और हम में सब्र व इस्तकामत हो। हमें अगर अपने आप को बदलना है और अपनी ज़िंदगी को कामयाब बनाना है तो हमें चाहिए कि ہم ان عظیم اور پاک ہستیوں کی طرف دیکھیں کہ وہ کس طرح کامیاب ہوئے۔ کیونکہ یہاں یاد رکھنے کی بات ہے کہ علم، عمل اور ہدایت اللہ تعالیٰ صرف اور صرف مانگنے والوں کو دیتا ہے جن میں اس کی طلب اور تڑپ ہو، اور اللہ کرے کہ ہم بھی ان لوگوں میں سے ہوں۔ وآخر الدعوان عن الحمد للہ رب العالمین، سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔